नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
आज विश्वभर 2565 बुद्ध जयन्ती मनाइँदै गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको राष्ट्रपति भण्डारीको भनाई। गौतम बुद्ध नेपालमा जन्मिएको भए पनि धेरै मुलुकका पाठ्यक्रममा गलत कुरा भएकाले सच्याउन प्रधानमन्त्री ओलीको आग्रह। बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यान आकर्षण हुनुपर्नेमा जोड।
अझै पनि दुनियाँका कतिपय देशहरूमा पाठ्यक्रमहरूमा यस्ता कुराहरू नसचिएको भन्ने कुराहरू पनि सुनिन आएको छ।
एमालेका 12 जना नेतालाई 24 घण्टे लिखित स्पष्टीकरणको जवाफ नआएमा कारवाही प्रक्रिया अगाडि बढ्ने।
अरू थप 12 जनालाई 24 घण्टा पद प्राप्त मितिले 24 घण्टाभित्र स्पष्टीकरण दिनको लागि
गुटगत गतिविधि सञ्चालन गरेको भन्दै जसपाले सोध्यो अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण, 3 दिनभित्र जवाफ पठाउन निर्देशन। चिनिया कम्युनिष्ट पार्टी CPC नेताहरूको भर्चुअल अन्तर्क्रिया, कोविड नियन्त्रणमा सहयोगको आग्रह। अक्सिजन सिलिण्डर समयमै फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयको आग्रह र काठमाडौँमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि। संक्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको पशु सेवा विभागको भनाई लगायतका सामग्री प्रसारण गर्नेछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री ओलीले 2565 बुद्ध जयन्ती र बुद्ध परिनिर्माण तथा लुम्बिनी दिवसको अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, यस्ता कुराहरू नसचिएको भन्ने पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरू आजको वैज्ञानिक युगमा सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यान आकर्षण पनि गराउन चाहन्छु भन्नुभएको छ।
बुद्धका उपदेशहरू, बुद्धका चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखको निम्तिको उज्यालो मर्न सक्दैन थियो र मरेन। तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो। बुद्धको जन्मस्थान किन खोज्नु पर्यो? बुद्धका विभिन्न रिलिक्स अथवा अवशेषहरू, तिनीहरूको खोजी, महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो? यी सबै कुरा मानव जातिको आन्तरिक आकाङ्क्षा अथवा शान्ति र सुखको आकाङ्क्षा, यसबाट यी कुराहरूको खोजी हुन थाल्यो र पछिल्लो समयमा आएर अब विभिन्न ठाउँहरूमा, विभिन्न स्थानहरूमा, विभिन्न देशहरूमा रहेका भ्रमहरू टुङ्गिएका छन् र यसरी अब बुद्धको जन्मस्थान नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा स्थापित भइसक्यो। अझै पनि दुनियाँका कतिपय देशहरूमा पाठ्यक्रमहरूमा यस्ता कुराहरू नसचिएको भन्ने कुराहरू पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरू आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरू नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पिँढीलाई तिनै त्रुटिहरू पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ, सत्य कुरा अवगत गराउने बालबालिकाहरूलाई त्यस दिशातर्फ म सबैको ध्यान आकर्षण पनि गराउन चाहन्छु। आज अब कुनै दुविधा छैन कि बुद्धको जन्म लुम्बिनीमा भएको थियो र बुद्धवादको मुहान पनि त्यही थियो जहाँबाट बुद्धले मानव जातिको जरामरण जस्ता कुराहरूबाट मुक्ति कसरी हुन्छ भन्ने कुराको खोजीमा दरबार त्यागेर, सुखशैल त्यागेर बाहिर निस्किनु भएको, त्यहीबाट बुद्धका चिन्तनको मुहान सुरु हुन्छ। यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम स्थल हो भन्ने कुरा।
मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै प्रधानमन्त्री ओलीले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै जहाँबाट बुद्ध मानव जातिको जरा मरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुख शैल त्यागेर बाहिर निस्कनु भएको थियो, त्यहीबाट बुद्धका चिन्तनको मुहान शुरू हुन्छ भन्नुभयो। यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम स्थल भएको तथा यी तथ्यसम्म पुर्याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइ पुर्याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरु योजना बनाउने टागे लगायत महानुभावप्रति आभार व्यक्त गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी एमालेका 12 जना नेतालाई आज लिखित स्पष्टीकरण पठाइएको छ। गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।
पत्र चाहिँ धमाधम गइरहेको छ, हामी तीनटा माध्यम प्रयोग गरिरहेको छौँ। एउटा हार्ड कपी घरघरमा पुर्याउन अब कार्यालयको स्टाफ जानुभएको छ, अर्को हामीले इमेल मार्फत पत्र पठाइएको छ र अर्को चाहिँ हामीले आइभर पनि प्रयोग गरेका छौँ र यी सबै माध्यमहरू प्रयोग गरेर उहाँहरूले पत्र पठाइएको छ र दुई थरी पत्रहरू छन्। अघिल्लो पटक सोधिएका 11 जनालाई सोधिएको स्पष्टीकरणमा स्थायी कमिटीको 10 गतेको बैठकबाट उहाँहरूलाई निष्कासन गरिएको पत्र गएको छ बैठकको निर्णयको आधारमा र अरू थप 12 जनालाई 24 घन्टा पत्र प्राप्त मितिले 24 घन्टाभित्र स्पष्टीकरण दिनको लागि हामीले निर्देशन गरेका छौँ। त्यो अनुसारको पत्रहरू गइरहेको छ। उहाँहरूले खास गरी अब कतिपय साथीहरू फेरि सम्पर्कमा पनि हुनुहुन्छ, जहिले स्पष्टीकरण सोधे पनि उहाँहरू पार्टीको सम्पर्कमा आउन थाल्नु भएको छ र स्पष्टीकरण चित्त जवाब दिन्छ भन्ने नै पार्टीलाई लाग्छ, किनभने पार्टीले कोही पनि कार्यकर्ताहरू पार्टीबाट अलग होस् भन्ने चाहँदैन। त्यही हिसाबले अब पार्टीको पक्षमा दृढतापूर्वक उभिने र पार्टीलाई बीचमा भएका कतिपय कमी कमजोरीहरू गतिविधिहरूको बारेमा, पार्टीको एगेन्स्टमा उभिएका कतिपय चाहिँ जङ्चरहरूमा उभिएको स्थितिहरू देखा परेका छ, यी सबै कुराहरूको बारेमा पार्टीलाई एउटा जवाफ उहाँहरूले लेख्नुपर्ने हुन्छ र ती जवाफहरू कस्तो आउँछ त्यसको आधारमा चाहिँ पार्टीले विश्लेषण
गत सोमबारको बैठकले नेताहरू झलनाथ खनाल, माधव कुमार नेपाल सहित 11 जनालाई पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरेको थियो। 12 जनाको स्पष्टीकरण पत्रको बेहोरा हेरेर कुन प्रकृतिको कारवाही गर्ने बारे टुङ्गो लाग्ने नेता तामाङले बताउनुभयो। एमाले स्थायी कमिटी बैठकले नेताहरू घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, विरोद खतिवडा, जीवनराम श्रेष्ठ, सोम प्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपक प्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनवार, झपट रावल, भवानी प्रसाद खापुङलाई स्पष्टीकरण पत्र पठाएको हो। पार्टी कार्यालय सचिव तामाङका अनुसार 24 घण्टाको समय अवधि तोकेर स्पष्टीकरण पत्र पठाइएको छ। सो अवधिमा उहाँहरूको स्पष्टीकरणको जवाफ आएमा सोही अनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने वा जवाफ नआएमा पनि त्यही प्रकारको कारवाही प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो। स्थायी कमिटी बैठकले त्यसबारे आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो।
आज वैशाख शुक्ल पूर्णिमा अर्थात 2565 बुद्ध जयन्ती, भगवान विष्णुको 9 अवतारको रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम प्रति श्रद्धा व्यक्त गरी मनाइएको छ। बुद्धको जन्म ज्ञान प्राप्ति र महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध प्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन्। यस वर्ष COVID-19 महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएन। कोरोना संक्रमणबाट बस्न जारी गरिएको बन्दबन्दीका कारण चैते गुम्बा तथा विहारहरूमा बौद्ध भिक्षु भिक्षुनी लामा गुरूमा तथा उपासक उपासिकाहरूले पूजा तथा शान्ति प्रार्थना गरी बुद्ध जयन्ती मनाएका छन्। विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिन्छ। बुद्धले 8 मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करूणाको शिक्षा दिनुभयो। यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ। बुद्धले आफ्नो 80 वर्ष जीवनकालमा 84,000 पटक प्रवचन दिनुभयो, जुन विनय, सुत्त, अभिधम्म, त्रिपिटक आदि पुस्तकमा संग्रहित छन्। सम्राट अशोकले ईसापूर्व 249 हित बुद्ध जातेति लुम्बिनी ग्रामे भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको 1 शताब्दी पूरा भइसकेको छ। संसारमा दुःख छ र दुःख हटाउन सके निर्माण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ। विश्व शान्तिका अग्रदूत बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन्। राजा सुदोधन र रानी मायादेवीको सुपुत्रको रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रूपन्देहीको लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमले 29 वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लाग्नु भएको थियो। 6 वर्ष ध्यानपछि 35 वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तपछि भगवान बुद्धको रूपमा उहाँले विश्व प्रसिद्ध पाउनुभयो। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उहाँले बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड़ दिनुभयो।
चिनिया कम्युनिष्ट पार्टी सीपीसीले नेपालका राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ। कोविड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुअल अन्तर्क्रिया मार्फत नेपाली राजनीतिक दलका नेताहरूले चिनिया कम्युनिष्ट पार्टीसँग थप खोप तथा स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभएको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा आज भएको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा उप प्रधानमन्त्री ईश्वर पोखरेलले चीनबाट नेपालले पूर्ण भ्याक्सिन खोपको अपेक्षा गरेको बताउनुभयो। कोविड-19 भाइरसबाट नेपाल आक्रान्त भइरहेकाले त्यसको नियन्त्रणका लागि चीन सरकारको आवश्यक सहयोग नेपालले अपेक्षा गरेको उहाँले बताउनुभयो। दुवै देशको आपसी सहयोग, साझेदारी र समन्वयले नेपाल चीन बीचको सम्बन्ध दिगो हुने विश्वास पनि उप प्रधानमन्त्री पोखरेलले गर्नुभयो। चीनले कोविड-19 गरेको सफलता विश्वका लागि उदाहरणीय रहेको पनि उहाँले बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कोविड नियन्त्रणका लागि चीन सरकारले खेलिरहेको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा पनि सहयोगको आग्रह गर्नुभयो। वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानका साथ सरकारले काम गरिरहेको पनि उहाँले विश्वास दिलाउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कोविड-19 संक्रमण बढेसँगै अक्सिजन खोप लगायतका स्वास्थ्य सामग्रीको अभाव भएको जानकारी दिनुभयो। नेपाल चीन बीच ऐतिहासिक सम्बन्ध रहेको र आगामी दिनमा पनि सहयोग र सहकार्य कायम रहने विश्वास व्यक्त गर्नुभयो। कोविड-19 संक्रमणमा चीनको सहयोग अपरिहार्य रहेको बताउनुहुँदै उहाँले चीनको मानवीय सहयोगको सराहना गर्नुभयो। चीन सरकारको तर्फबाट कोविड खोपको अपेक्षा नेपाली जनताले गरेको पनि उहाँले जानकारी गराउनुभयो। नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। यता नेपाली काँग्रेसका नेता नारायण खड्काले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुँदै विश्वमा शान्ति र विकासका लागि चीनले खेलेको भूमिकाको चर्चा गर्नुभयो। काँग्रेस एक चीन नीतिमा प्रतिबद्ध रहेको जानकारी गराउनुहुँदै नेता खड्काले नेपाल चीन बीचको द्विपक्षीय सम्बन्ध ऐतिहासिक रहेको बताउनुभयो। नेपालको आर्थिक विकासमा चीन सरकारको निरन्तर सहयोग रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो। कोविड-19 संक्रमणका कारण नेपाल अहिले संकटमा रहेको जानकारी गराउनुहुँदै नेता खड्काले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभयो। कोविड महामारी नियन्त्रणमा चीन सरकारले आवश्यक सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै नेता खड्काले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनले आर्थिक विकास र भौतिक संरचना विकासमा अत्याधिक सफलता प्राप्त गरेको चर्चा गर्नुभयो। नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको बताउनुहुँदै अध्यक्ष यादवले नेपालमा कोविड-19 महामारी नियन्त्रणमा समस्या झेलिरहेको बताउनुभयो। कोविड नियन्त्रणमा चीन सरकारको सहयोग जारी रहे पनि आगामी दिनमा थप सहयोगको अपेक्षा उहाँले गर्नुभयो। यस्तै नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्सेले अहिले कोविड 19 विश्वकै लागि ठूलो चुनौती भएको चर्चा गर्नुहुँदै त्यससँग नेपाल पनि संघर्ष गरिरहेको बताउनुभयो। यस्तो संकटका बेला चीन सरकारले आवश्यक मेडिकल सपोर्ट गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै अध्यक्ष बिजुक्सेले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो। राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले चीनले गरेको आर्थिक सफलताको प्रशंसा गर्नुहुँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो। कोविड 19 महामारीमा पनि चीनले छोटो समयमा सफलता प्राप्त गरेको चर्चा गर्नुहुँदै अध्यक्ष राणाले नेपाली जनताले पनि चीन सरकारको ठूलो सहयोग प्राप्त गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा पनि आवश्यक स्वास्थ्य सामग्री चीन सरकारबाट उपलब्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। सीपीसीका नेताहरूले कोविड 19 नेपाल आक्रान्त भएको जानकारी रहेको र चीन सरकारको तर्फबाट आवश्यक सहयोग भइरहेको बताउनुभयो। आगामी दिनमा आवश्यक स्वास्थ्य सामग्री चीन सरकारको तर्फबाट सहयोग जारी रहने पनि उहाँहरूले प्रतिबद्धता जनाउनुभयो।
जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष महन्त ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेको हो। अध्यक्ष यादवलाई 3 दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी 7 बुधे स्पष्टीकरण सोधिएको छ। पछिल्ला दिनमा जसपाको मूल्य मान्यता नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधान बमोजिम अनुशासनको कार्यवाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ। स्पष्टीकरणमा लुम्बिनी प्रदेशका 4 प्रदेशसभा सदस्यलाई निष्कासन गरेको विपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनस्थापनाको माग गर्दै रिट निवेदन दायर गर्न गएको र एकलौटी रूपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ। त्यसै गरी पार्टीको संसदीय दलको निर्णय अनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठिक विपरीत विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ। समयमा सिलिण्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरिएको हो। अक्सिजन सिलिण्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत संक्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। यो संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधि विषयमा प्राविधिक ज्ञान र विवेक भन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गराउन तथा अस्पतालको आपूर्ति प्रणाली भन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ मन्त्रालयले विज्ञप्तिमा भनेको छ। यस्तै एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्त प्रयोग हुने क्रम बढ़िरहेको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। व्यक्तिगत आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिण्डर समयमा नै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालमा पुर्याउन मन्त्रालयको अनुरोध छ। मन्त्रालयका अनुसार अहिले 32 अस्पतालमा अक्सिजन प्लान्ट र 3 अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन्। संक्रमणको दोस्रो लहर आइसकेपछि सरकारले 900 अक्सिजन कन्सन्ट्रेटर र 5000 अक्सिजन सिलिण्डर ल्याएको छ। मन्त्रालयले अहिले हप्तामा 70-80 टन तरल अक्सिजन भारतबाट आयात गरिरहेको छ। काठमाडौँमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको हो। बर्ड फ्लू संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नष्ट गर्न टोली खटाइएको पशु सेवा विभागले जनाएको छ। अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाए लगत्तै नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा आरटीपीसीआर परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो। अहिले संक्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पंक्षी नष्ट गर्ने टोली परिचालित भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो। व्यावसायिक प्रयोजनका लागि किसानले फार्ममा पालेको टर्कीमा बर्ड फ्लू पुष्टि भएको हो। यसअघि काठमाडौँको तारकेश्वर, ललितपुरको नक्खु लगायतका क्षेत्रमा पनि केही महिना अघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको थियो। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सूरज आचार्य, साथी कल्पना दाहाल र म सरोज रिजाल पनि विदा माग्छु। नमस्कार।